समय ख्रीष्ट पृथ्वीमा ऱ्यान्डल्फ डनद्वारा जबदेखि आदमको पाप जसले परमेश्वरसँगको पूर्ण सम्बन्धबाट उसको पतनमा परिणत भयो मानिसलाई परमेश्वरमा छुटकारा दिन आवश्यक छ। उसले आफ्ना पापहरू पखाल्नुपर्छ र उसको दोष हटाउनुपर्छ। ठिक समयमा र पवित्र आत्माको कार्यद्वारा परमेश्वर मानिसहरू माझबास गर्नको लागि शरीर बन्नुभयो। पवित्र आत्माले एक चमत्कार गर्नुभयो जसले मरियमलाई मानिससँग यौन सम्बन्ध बिना गर्भवती हुन अनुमति दिनुभयो। स्वर्गदूत गेब्रियलले मरियमलाई घोषणा गरे र पछि एक स्वर्गदूतले युसुफलाई घोषणा गरे कि कसरी परमेश्वरले तिनीहरूलाई प्रयोग गर्दै हुनुहुन्छ। परमेश्वरको अभिषिक्त मसीहलाई मानिसहरूलाई तिनीहरूका पापहरूबाट बचाउन पृथ्वीमा ल्याउन मानिसहरूले तिनीहरूसित कस्तो व्यवहार गर्ने वा तिनीहरूबारे के भने पनि तिनीहरू दुवै परमेश्वरको सेवक बन्न इच्छुक थिए। तिनीहरू केवल परमेश्वरको आज्ञा पालन गर्न र प्रयोग गर्न चाहन्थे। युहन्नाले यर्दन नदीमा बप्तिस्मा दिँदा येसु बप्तिस्मा लिन आउनुभयो। युहन्नाले येसु आफूतिर आउँदै गरेको देख्नुभयो र भन्नुभयो, हेर परमेश्वरको थुमा जसले संसारको पाप लैजान्छ। स्वर्ग खोलियो र पवित्र आत्मा ढुकुर जस्तै शारीरिक रूपमा उहाँमा ओर्लनुभयो। अनि स्वर्गबाट एउटा आवाज आयो, तिमी मेरो पुत्र हौ जसलाई म माया गर्छु, म तिमीसँग खुसी छु। अब येसु आफैले आफ्नो सेवा सुरु गर्दा लगभग 30 वर्षको थियो। उहाँको बप्तिस्मापछि येसु पवित्र आत्माले भरिपूर्ण र आत्माद्वारा मरुभूमिमा डोर्याइयो, जहाँ 40 दिनसम्म उहाँलाई सैतानले परीक्षा दिनुभयो। उनले सैतानको प्रलोभनलाई जितेका थिए, त्यसैले उनी नासरतमा आफ्नो घर फर्के। यसैया अध्याय 61:1-2 पढेपछि तिनीहरूको सभाघरमा उहाँले मसीह पठाउने परमेश्वरको प्रतिज्ञा पूरा भएको घोषणा गर्नुभयो। केही समयपछि उहाँले आफ्नो पुनरुत्थानपछि आफ्ना सन्देशवाहकहरू हुन सिकाउनेहरूलाई छान्न थाल्नुभयो र उपयुक्त समयमा येशूले सक्रिय रूपमा उहाँको सम्पर्कमा आएका सबैलाई प्रमाणित गर्न सुरु गर्नुहुनेछ कि उहाँ परमेश्वर हुनुहुन्छ जो मानिसहरूको बीचमा बस्न र मानिसका पापहरूको लागि सिद्ध बलिदान बन्न पृथ्वीमा आउनुभएको थियो। उहाँले यो उहाँको सिद्ध जीवनद्वारा गर्नुभयो। उहाँले ठूलो भीडको सामु खुल्लमखुल्ला प्रदर्शन गर्नुभएको चमत्कारहरू र जोन द ब्याप्टिस्ट र स्वयं परमेश्वरको बयानद्वारा धेरै मानिसहरूले यी चमत्कारहरूबाट लाभ उठाए। ईर्ष्या र लोभले भरिएकाहरूले पनि चमत्कारहरू गरिएको थियो भनेर स्वीकार गर्नुपर्थ्यो। पाखण्डी धार्मिक नेताहरूले उहाँलाई शक्ति र प्रतिष्ठाको लालसाको कारण अस्वीकार गरे। यसो गर्दा तिनीहरूले आफ्नै कानून र परम्पराहरू पनि उल्लङ्घन गरे जुन तिनीहरूले बाहिरी रूपमा पालना गर्ने दावी गरे। उहाँका अनुयायीहरूले उहाँको सन्देश, उहाँका दृष्टान्तहरू र तिनीहरूका व्याख्याहरू सुनेका थिए र उहाँका चमत्कारहरू देखेका थिए। तिनीहरूले मरेकाहरूबाट बौरी उठेकाहरू, देख्न सक्ने अन्धहरू, सुन्न नसक्नेहरू, बहिराहरू र तिनीहरूका धार्मिक नेताहरूले त्यस्ता कुराहरूलाई इन्कार गरेको देखेका थिए। तर तिनीहरूले जान्न आवश्यक धेरै कुराहरू थिए, त्यसैले येशूले भन्नुभयो, मैले तिमीलाई भन्नुपर्ने धेरै छ, तिमीले अहिले सहन सक्ने भन्दा बढी। तर जब उहाँ सत्यको आत्मा आउनुहुन्छ, उहाँले तपाईँलाई सबै सत्यमा डुर्याउनुहुनेछ। उहाँ आफै बोल्नुहुन्न, उसले जे सुन्छ त्यो मात्र बोल्नुहुनेछ र के आउन बाँकी छ भनी बताउनुहुनेछ। मेरो जे छ त्यसबाट लिएर तिमीहरूलाई बताउन उहाँले मेरो महिमा ल्याउनुहुनेछ। जब उहाँ आफ्नो प्रायश्चित बलिदानको लागि तयारी गर्दै हुनुहुन्थ्यो, उहाँले स्वर्गतिर हेर्नुभयो र प्रार्थना गर्नुभयो, पिता, समय आएको छ, आफ्नो पुत्रलाई महिमा दिनुहोस् ताकि तपाईँको पुत्रले तपाईँलाई महिमा दिन सकोस्, किनकि तपाईँले उहाँलाई सबै मानिसहरूमाथि अख्तियार दिनुभएको छ ताकि तपाईँले उहाँलाई दिनुभएको सबैलाई अनन्त जीवन दिन सकुन्। अब यो अनन्त जीवन हो कि तिनीहरूले तपाईँलाई एकमात्र साँचो परमेश्वर र येशु ख्रीष्टलाई चिनुन् जसलाई तपाईँले पठाउनुभयो। तपाईँले मलाई दिनुभएको काम पूरा गरेर मैले पृथ्वीमा तपाईँको महिमा ल्याएको छु र अब पिता, संसार सुरु हुनु अघि मसँग भएको महिमाले तपाईँको उपस्थितिमा मलाई महिमा दिनुहोस्। तपाईँले मलाई संसारबाट दिनुभएकाहरूलाई मैले तपाईँलाई प्रकट गरेको छु, तिनीहरू तपाईँको थिए, तपाईँले तिनीहरूलाई मलाई दिनुभयो र तिनीहरूले तपाईँको वचन पालन गरे। अब तिनीहरूलाई थाहा छ कि तपाईँले मलाई दिनुभएको सबै कुरा तपाईँबाट आएको हो, किनकि तपाईँले मलाई दिनुभएको वचन मैले तिनीहरूलाई दिएँ र तिनीहरूले स्वीकार गरे। म तपाईँबाट आएको हो भनी तिनीहरूले पक्का जान्दथे र तपाईँले मलाई पठाउनुभयो भनी तिनीहरूले विश्वास गरे। मैले तिनीहरूलाई तपाईँको वचन दिएको छु र संसारले तिनीहरूलाई घृणा गरेको छ किनकि तिनीहरू संसारका होइनन्, म संसारको हुँ। मेरो प्रार्थना यो होइन कि तपाईँले तिनीहरूलाई संसारबाट लैजानुहोस् तर तपाईँले तिनीहरूलाई दुष्टबाट जोगाउनुहोस्। तिमीहरू संसारका होइनन् जसरी म संसारको होइन। तिमीहरूलाई सत्यद्वारा पवित्र पार्नुहोस्, तपाईँको वचन सत्य हो। जसरी तपाईँले मलाई संसारमा पठाउनुभयो मैले तिमीहरूलाई संसारमा पठाएको छु। तिमीहरूका लागि म आफूलाई पवित्र बनाउँछु ताकि तिनीहरू पनि साँच्चै पवित्र हुन सकुन्। मेलमिलाप, मुक्ति र पापको क्षमाको सन्देश घोषणा गर्ने उनको मिसन पूरा हुनै लागेको थियो। सही समयमा येशूले मानिसको पापको लागि प्रायश्चितको बलिदानको रूपमा आफ्नो जीवन दिनुहुनेछ, जुन कुरा उहाँले गर्नको लागि स्वर्ग छोड्नुभयो। उहाँले तिनीहरूलाई भन्नुभयो, मैले तिनीहरूसँग छँदा तिनीहरूलाई भनेको यही हो, मोसाको व्यवस्था, अगमवक्ताहरू र भजनहरूमा मेरो बारेमा लेखिएका सबै कुराहरू पूरा हुनैपर्छ। तब उहाँले तिनीहरूको दिमाग खोलिदिनुभयो ताकि तिनीहरूले धर्मशास्त्र बुझ्न सकुन्। उहाँले तिनीहरूलाई भन्नुभयो, यो लेखिएको छ, ख्रीष्टले कष्ट भोग्नुहुनेछ र तेस्रो दिनमा मृत्युबाट बौरी उठ्नुहुनेछ र उहाँको नाउँमा पश्चात्ताप र पापको क्षमाको प्रचार गरिनेछ सबै राष्ट्रहरू यरुसलेमबाट सुरु। तिमी यी कुराको साक्षी हौ। मेरा पिताले प्रतिज्ञा गर्नुभएका कुराहरू म तिमीहरूलाई पठाउनेछु, तर तिमीहरूले माथिबाट शक्ति धारण नगरेसम्म सहरमा बस। जब उहाँ परमेश्वरमा फर्कन तयार हुनुहुन्थ्यो, पिता येशू तिनीहरू कहाँ आउनुभयो र भन्नुभयो, स्वर्ग र पृथ्वीमा सबै अधिकार मलाई दिइएको छ, त्यसैले जाओ र सबै राष्ट्रहरूलाई चेला बनाऊ, तिनीहरूलाई नाममा बप्तिस्मा दिनुहोस् पिता र पुत्र र पवित्र आत्माको अख्तियारद्वारा, र तिनीहरूलाई मैले आज्ञा गरेको सबै कुराहरू पालन गर्न सिकाउँदै, र निश्चित रूपमा म युगको अन्त्यसम्म सधैँ तपाईँको साथमा छु। आदम र हवाको पापपछि पहिलो पटक मानिसले तिनीहरूको लागि परमेश्वरसँग मेलमिलाप गर्ने बाटो खुला थियो। त्यसैले यो महत्त्वपूर्ण थियो कि मानिसहरूले उहाँ नै मसीह ख्रीष्ट परमेश्वरका पुत्र हुनुहुन्छ भनी विश्वास गर्न आउनुभएको थियो। त्यहाँ धेरै साक्षीहरू थिए जसले यो सत्य साबित गरे। जोन द ब्याप्टिस्टलाई पश्चात्तापको लागि बप्तिस्मा, ब्याप्टिजो, एक ग्रिक शब्द जसको अर्थ डुब्नु, डुब्नु, तल राख्नु, प्रचार गरिएको थियो, र यो भनिएको थियो कि सबै यहुदा जोन कहाँ बप्तिस्मा लिन आएका थिए। अब पठाइएका केही फरिसीहरूले उहाँलाई प्रश्न गरे, यदि तपाईँ ख्रीष्ट, एलिया वा अगमवक्ता हुनुहुन्न भने किन बप्तिस्मा गर्नुहुन्छ? म पानीले बप्तिस्मा गर्छु, जोनले जवाफ दिए, तर तपाईँहरूमध्ये एकजना हुनुहुन्छ जसलाई तपाईँले चिन्नुहुन्न। उहाँ मेरो पछि आउनुहुने एक हुनुहुन्छ जसको जुत्ताको झोला म फुकाल्न योग्य छैन। भोलिपल्ट जोनले येशूलाई आफूतिर आउँदै गरेको देखे र भने, हेर परमेश्वरको थुमा जसले परमेश्वरको पाप हटाउनुहुन्छ। संसार, यो त्यही हो जब मैले भनेको थिएँ, मेरो पछि आउने मानिसले मलाई उछिनेको छ किनभने ऊ मभन्दा अगाडि थियो, म आफैले उहाँलाई चिनेको थिएन, तर म पानीले बप्तिस्मा दिन आएको कारण थियो कि उहाँ इजरायलमा प्रकट होस्। तब युहन्नाले यो गवाही दिए, मैले आत्मालाई ढुकुरको रूपमा स्वर्गबाट ओर्लेर उहाँमाथि रहनुभएको देखे। मैले उहाँलाई चिनेको थिइनँ, मलाई पानीले बप्तिस्मा दिन पठाउनुहुनेले मलाई यसो भन्नुभयो, तिमीले पवित्र आत्माले बप्तिस्मा दिने मानिस जसमाथि तिमीले आत्मा तल आएको देख्छौ त्यही नै हो, मैले देखेको छु र म गवाही दिन्छु कि उहाँ परमेश्वरको पुत्र हुनुहुन्छ। त्यसपछि येशू गालिलबाट जोर्डनमा युहन्नाबाट बप्तिस्मा लिन आउनुभयो, तर जोनले उसलाई रोक्न खोज्दै भने, मैले तपाईँबाट बप्तिस्मा लिनुपर्छ र के तपाईँ म कहाँ आउनुहुन्छ? येशूले जवाफ दिनुभयो, अब त्यसो होस्। सबै धार्मिकता पूरा गर्न हामीले यसो गर्नु उचित छ। त्यसपछि जोनले सहमति जनाए। येशूले बप्तिस्मा लिने बित्तिकै उहाँ पानीबाट माथि जानुभयो। त्यसै बेला स्वर्ग खुल्यो र उसले परमेश्वरको आत्मा ढुकुर झै ओर्लिरहेको र उज्यालोमा परेको देख्यो। अनि स्वर्गबाट एउटा आवाज आयो, यिनी मेरो छोरा हुन् जसलाई म माया गर्छु, उहाँसँग म खुसी छु। त्यसपछि येशूले सार्वजनिक रूपमा आफ्नो काम सुरु गर्नु अघि 40 दिन उपवास बस्नुभयो। 40 दिनको अन्त्यमा सैतानले येशूलाई उहाँको शारीरिक रूपमा कमजोर अवस्थामा प्रलोभनमा पार्ने मौकाको फाइदा उठायो। यो प्रयासमा उनी असफल भए पनि अवसरको खोजीमा रहे। त्यसपछि येशूले आफ्नो सेवा सुरु गर्नुभयो। उहाँले गर्नुभएका पहिलो कुराहरूमध्ये एउटा तालिम दिन 12 जना मानिसहरूलाई छनौट गर्नु र उहाँले भन्नुभएको र गर्नुभएका सबै कुराको साक्षी हुनु थियो, जुन प्राय सार्वजनिक थियो। परमेश्वर उहाँसँग हुनुहुन्छ भनी प्रमाणित गर्दै उहाँले धेरै चमत्कारहरू गर्नुभयो। उहाँले व्यवस्था र अगमवक्ताहरूमा कुनै तालिम पाएनन्, तर मानिसहरूले उहाँ अख्तियारको साथ बोल्नुभयो भनेर चिने। विद्वानहरू, रब्बीहरू, पुजारीहरू, फरिसीहरू, शास्त्रीहरू र अन्य धार्मिक नेताहरू जस्तै होइन। यी विद्वान मानिसहरूलाई उहाँले आफ्नो टिप्पणीमा तिनीहरूलाई पाखण्डी र तिनीहरूको हृदय, दिमाग र मनोवृत्तिको रूपमा अन्धा मार्गदर्शीहरू भनेर सम्बोधन गर्नुभएको थियो। धेरै घमण्डी, अहंकारी, ईर्ष्यालु र समाजमा आफ्नो स्थान कायम राख्न कुनै पनि कुरामा रोक्न इच्छुक थिए। तिनीहरूले परमेश्वरलाई महिमा दिनुको सट्टा उहाँका धेरै चमत्कारहरू सैतानलाई पनि दिए। मत्तीले तिनीहरूको बारेमा अध्याय 23 निम्न रेकर्ड गर्दछ। किनभने तिनीहरूले जे प्रचार गर्छन् त्यो अभ्यास गर्दैनन्। तिनीहरूले गर्ने सबै कुरा पुरुषहरूले हेर्नको लागि गरिन्छ। तिनीहरू भोजहरूमा सम्मानको ठाउँ र सभाघरहरूमा सबैभन्दा महत्त्वपूर्ण सिटहरू मन पराउँछन्। धिक्कार तिमीहरूलाई, व्यवस्थाका शिक्षकहरू र फरिसीहरू, तिमीहरू कपटीहरू! धिक्कार तिमीहरूलाई, अन्ध अबुवाहरू! तिमीहरू भन्छौ, तिमी सर्पहरू, तिमी सर्पका सन्तान, नर्कको सजायबाट कसरी बस्ने? ल्युकले अध्याय 20:47 अर्को आरोप थप्दछ। तपाईँ खानुहुन्छ, उपभोग गर्नुहुन्छ, शोषण गर्नुहुन्छ, विधवाहरूको शिकार गर्नुहुन्छ र उनीहरूका स्रोतहरू लुट्नुहुन्छ। तिमीहरूले उहाँलाई विरोधाभासहरूमा फसाउन धेरै प्रयास गरे तर असफल भए। तिमीहरूले उहाँको अधिकारलाई चुनौती दिए तर असफल भए। साथै लुका 20:12 हेर्नुहोस्। उहाँ ख्रीष्ट परमेश्वरको पुत्र हुनुहुन्थ्यो भन्ने तथ्यलाई उहाँको क्रुसिफिक्सन समयमा भएका घटनाहरूले देखेका छन्। मत्ती 27:50-52 सन्दर्भ गर्नुहोस्। येशूले चर्को स्वरमा कराउनुभयो र आफ्नो आत्मालाई समर्पण गर्नुभयो। मन्दिरको पर्दा माथिदेखि तलसम्म दुई भागमा च्यातियो। पृथ्वी हल्लियो र चट्टानहरू फुट्यो। चिहानहरू खोलिए र मरेका धेरै पवित्र मानिसहरूका शरीरहरू जीवित पारिए र तिनीहरू पवित्र सहरमा गए र धेरै मानिसहरूलाई देखा परे। जब सेनापति र उहाँसँग जो येशूलाई पहरा दिइरहेका थिए तिनीहरूले भूकम्प र सबै कुरा देखे, तिनीहरू डराए र कराए, साँच्चै उहाँ परमेश्वरको पुत्र हुनुहुन्थ्यो। उहाँका नजिकका मानिसहरू, उहाँका प्रेरितहरूले जोनको बप्तिस्मादेखि येशूलाई हामीबाट उठाइएका समयसम्म प्रभु येशू हाम्रो बीचमा र बाहिर जानुहुँदा हामीसँग भएका मानिसहरूमध्ये एकजनालाई छनौट गर्न आवश्यक ठाने, किनकि यीमध्ये एकजना उहाँको पुनरुत्थानको हामीसँग साक्षी हुनैपर्छ। जुन सुरुदेखि थियो, जुन हामीले सुनेका छौँ, जुन हामीले हाम्रा आँखाले देखेका छौँ, जसलाई हामीले हेरेका छौँ र हाम्रा हातहरूले छोएका छौँ, यो हामी जीवनको वचनको बारेमा घोषणा गर्छौँ। जीवन देखा पर्यो, हामीले यसलाई देखेका छौँ र यसको गवाही दिन्छौँ, र हामी तपाईँलाई अनन्त जीवनको घोषणा गर्छौँ जुन पितासँग थियो र हामी कहाँ देखा पर्यो। हामीले देखेका र सुनेका कुराहरू हामी तिमीहरूलाई घोषणा गर्छौँ ताकि तिमीहरूले पनि हामीसँग संगति गर्न सक् र हाम्रो सङ्गति पिता र उहाँको पुत्र येशू ख्रीष्टसँग छ। करिब 30 उमेरमा उहाँले स्वर्ग छोड्नु र येशूको व्यक्तित्वमा वचनको रूपमा पृथ्वीमा आउनुको आफ्नो उद्देश्य पूरा गर्न घर छोड्नुभयो। बप्तिस्मा दिने युहन्ना पश्चात्तापको लागि बप्तिस्मा दिँदै गर्दा येशू बप्तिस्मा लिन चाहँदै उहाँ कहाँ आउनुभयो। युहन्ना अनिच्छुक थिए, तर येशूले उसलाई जवाफ दिनुभयो, अब त्यसो होस्, किनकि यसरी सबै धार्मिकता पूरा गर्नु हाम्रो लागि उपयुक्त छ। त्यसपछि उनले सहमति जनाए। अनि जब येशूले बप्तिस्मा लिनुभयो, उहाँ तुरुन्तै पानीबाट माथि जानुभयो र हेर, स्वर्ग खुल्यो र उहाँले परमेश्वरको आत्मालाई ढुकुर झै ओर्लिरहेको र उहाँमाथि ओर्लिरहेको देख्नुभयो। अनि हेर, स्वर्गबाट एउटा आवाज यसो भन्दै, यो मेरो प्यारो पुत्र हो जससँग म खुसी छु। यसले येशूको बप्तिस्मा अघि युहन्नाले भनेको कुरालाई पुष्टि गरियो। येशूलाई सुनसान ठाउँमा लगियो जहाँ उहाँले 40 उपवास बस्नुभयो। यस समयमा उहाँ सैतानद्वारा सामना गर्नुभयो। उहाँलाई सबै चिजहरूमा प्रलोभनमा पार्दै हामी निम्न रूपमा प्रलोभनमा परेका छौँ। खानाको अभिलाषा शरीरको लालसा, शक्तिको चाहना जीवनको गौरव, चिजहरूको लागि चाहना आँखाको लालसा। प्रत्येक प्रलोभनमा उहाँले आज्ञाकारी हुन रोज्नुभयो र पाप गर्नुभएन। बारम्बार हामी येशूले आफ्नो बुबाको व्यवसायको बारेमा र उहाँको पिताको इच्छा पूरा गर्ने आफ्नो निर्णय बताउनु भएको पाउँछौँ। हामीले हाम्रो रोजाई र निर्णयहरू बाबाको इच्छामा आधारित गर्नुपर्छ। त्यसकारण हामीले उहाँका वचनहरू र पवित्र आत्माद्वारा निर्देशित प्रेरितहरूका वचनहरूको अध्ययनमा लगनशील हुनुपर्छ। यसले हामीलाई ख्रीष्टको प्रायश्चित बलिदानद्वारा हाम्रा पापहरू क्षमा गर्न के गर्ने भनेर जान्न अनुमति दिन्छ, ताकि हामी परमेश्वरसँग मेलमिलाप गर्न सकौँ। येशूले पृथ्वीमा पठाउनुहुनेको इच्छा पूरा गरेर हरेक चुनौती र प्रलोभनको सामना गर्नुभयो। हामी परमेश्वरको स्वरूपमा सृष्टि गरिएको हुनाले हामीसँग एउटै छनोट छ, केवल विश्वास र आज्ञापालन। जोन द ब्याप्टिस्टले आफ्ना अनुयायीहरूलाई भने कि येशु संसारका पापहरू लैजाने परमेश्वरको थुमा हुनुहुन्छ। परमेश्वरले येशुको बप्तिस्मामा घोषणा गर्नुभयो कि येशु उहाँको पुत्र हुनुहुन्छ र उहाँ उहाँसँग खुसी हुनुहुन्छ। ख्रीष्टले यहुदीहरूलाई परमेश्वरको राज्यको बारेमा बताउन थाल्नुभयो। उहाँका वचनहरूलाई धेरै शक्तिशाली चमत्कारहरूद्वारा प्रमाणित गर्नुभयो, जुन कसैले पनि अस्वीकार गर्न सक्दैन, उहाँका शत्रुहरूले पनि। दुईवटा अवसरमा तिनीहरू हजारौं मानिसहरूको अगाडि प्रदर्शन गरिएका थिए जब उहाँले तिनीहरूलाई माछा र रोटीको केही टुक्राहरू मात्र खुवाउनुभयो। उनले विधवाको एक्लो सन्तानलाई जीवित पार्नको लागि अन्त्येष्टि यात्रा पनि रोके। उनले जीवनभर अन्ध वा अपाङ्ग भएका मानिसहरूलाई निको पार्नुभयो, जुन सहरका सबैलाई थाहा थियो। अन्तमा उहाँ एउटा चिहानमा जानुभयो, चिहाना खोल्नुभयो र पहिले नै सडिरहेको शरीरलाई जीवित ल्याउनुभयो। यी सबै कथनहरू र चमत्कारहरूले इमानदार र इमानदार मानिसहरूलाई येशू परमेश्वरको पुत्र हुनुहुन्थ्यो भनेर प्रमाणित गर्यो। तिमीहरूले विश्वास गरे, तर धार्मिक नेताहरूले विश्वास गरेनन्। तिमीहरू प्रमाण चाहन्थे। येशूले आफ्नो छोटो सेवाको दौडान अक्सर दृष्टान्तहरू प्रयोग गर्नुभयो। उहाँले आफ्ना साक्षी हुन चुन्नुभएको बाह्रजनाले तिनीहरूको अर्थ बुझ्न चाहने धेरै प्रश्नहरू सोधे। धेरै अवसरहरूमा उहाँले तिनीहरूलाई एकै ठाउँमा लैजानुभयो र दृष्टान्तहरूको व्याख्या गर्नुभयो। सबै समय उहाँले सबैलाई बताइरहनुभयो उहाँको राज्य यस संसारको होइन, तर उनीहरूलाई बुझ्न गाह्रो भयो। उहाँले परिचित भविष्यवाणीहरू र तिनीहरूको आँखा अगाडि कसरी पूरा भइरहेको थियो भनेर निरन्तर उल्लेख गर्नुभयो। अधिक र अधिक विश्वास, तर धार्मिक नेता होइन। तिमीहरूले उहाँलाई फसाउने र बदनाम गर्ने उपायहरू खोज्न थाले र उहाँलाई मार्ने तरिकाहरू पनि छलफल गर्न थाले। आफ्नो सेवकाईमा धेरै ढिलो येशूले आफ्ना चेलाहरूलाई, विशेष गरी बाह्रजनालाई, उहाँलाई धोका दिइनेछ र क्रुसमा टाँगिनेछ भनेर व्याख्या गर्न थाल्नुभयो। पृथ्वीमा समयको सुरुदेखि नै यो आगामी घटनाको लागि सबै कुरा योजना गरिएको थियो। त्यो पुरानो सर्पको टाउको सैतान हवाको सन्तानद्वारा कुचिएको हुनेछ। उहाँको पूर्ण आज्ञाकारिता, उहाँको मृत्यु पापको प्रायश्चित गर्नको लागि सिद्ध बलिदान, उहाँको दफन जसबाट उहाँ फुट्नुहुन्छ, उहाँको पुनरुत्थान मृत्युमाथिको विजय र चिहानले परमेश्वरसँग मेलमिलापको बाटो खोल्छ। परमेश्वरले हाम्रो आज्ञाकारिताको माग गर्नुहुन्छ, चाहे हामीले उहाँको आज्ञाको पछाडिको सम्पूर्ण उद्देश्य बुझेको होस् वा होइन। उदाहरणका लागि, हाबिलको पशुबलि किन जमिनको फलबाट कैनले चढाएको बलिभन्दा मनमोहक थियो, वा कसरी निर्माण गर्न वर्षौँ लाग्ने ठूलो डुङ्गा यति महत्त्वपूर्ण हुन सक्छ, वा ढोकामा रगत राख्दा जेठो छोराको मृत्युलाई कसरी रोक्न सक्छ, वा पोलमा उठेको कासाको सर्पलाई हेर्दा विषालु सर्पको दशाई कसरी निको हुन्छ। हामीले परमेश्वरको उद्देश्यलाई पूर्णतया बुझ्ने वा नबुझ्न पनि सक्छौँ, तर हामीले परमेश्वरका आज्ञाहरू पालन गर्नुपर्छ भनी बुझेका छौँ। हामीले परमेश्वरमा भरोसा राखेर र उहाँका आज्ञाहरूलाई मानिसको सीमित दिमागमा जतिसुकै अतार्किक लाग्ने भए तापनि उहाँको आज्ञा पालन गरेर प्रतिक्रिया दिनै पर्छ। त्यसो भए हामी येशूलाई पूर्ण आज्ञाकारितामा यरुसलेममा मर्नको लागि प्रस्थान गरेको देख्छौँ, हाम्रो पापहरूको लागि सिद्ध बलिदानको रूपमा आफ्नो जीवन अर्पण गर्दै। हामी देख्छौँ कि यहुदीहरूका अगुवाहरू ईर्ष्या, घृणा, ईर्ष्या र घमण्डले भरिएका छन्, जसले उहाँलाई मार्न सकुन् भनेर येशूलाई धोका दिन कसैलाई काममा राखेका छन्। हामी रोमी न्यायाधीशले उहाँलाई निर्दोष र मृत्युको अयोग्य भेट्टाएको देख्छौँ, तर यहुदीहरूलाई खुसी पार्न उहाँलाई मार्न इच्छुक छ। येशूले स्वेच्छाले मानिसको पापको प्रायश्चित गर्नको लागि सिद्ध बलिदानको रूपमा आफ्नो जीवन दिनुभयो, ताकि मानिस उहाँमा आज्ञाकारी विश्वासद्वारा परमेश्वरसँग मेलमिलाप गर्न सकोस्। त्यो पापी मानिसको लागि सुसमाचार हो परमेश्वरले मानिसलाई उहाँको प्रेम, दया, शान्ति, विश्वास र सत्यताको प्रकृतिमा सृष्टि गर्नुभयो। उहाँले उसलाई बगैँचाको हेरचाह गर्न र असल र खराबको ज्ञानको रूखको फल नखान निर्देशन दिनुभयो। जाहिर छ, मानिसले असल कुरा परमेश्वरको स्वभावको बारेमा मात्र जान्दथ्यो, नराम्रोको होइन। मानिसलाई निर्देशन दिएर यो स्पष्ट हुन्छ कि मानिस पनि तर्क गर्ने र निर्णय गर्ने क्षमताको साथ सिर्जना गरिएको हो। यो सत्य हुनुपर्छ किनकि उसले झुटलाई विश्वास गर्ने निर्णय गर्यो र त्यसमा कार्य गर्ने छनौट गर्यो। विद्रोहको यस कार्यद्वारा मानिसले आफूलाई परमेश्वरबाट अलग गर्यो र शैतानलाई मृत्युद्वारा उसलाई नियन्त्रण गर्न अनुमति दियो। मानिस अब उसको पाप र उसमाथिको शक्ति हटाउन एक उद्धारकर्ता चाहिन्छ। तर यसले के लिन्छ? हिब्रू अध्याय 10:14 बताए अनुसार गोरु र बाख्राको बलिदान होइन। वर्षौँ अघि अब्राहमलाई उहाँद्वारा पृथ्वीका सबै राष्ट्रहरूले आशिष पाउनेछन् भनी बताइएको थियो। परमेश्वरले अब्राहमको प्रतिज्ञाको छोरा इसाहकका सन्तान दाउदद्वारा भन्नुभयो, उसले मेरो नाउँको लागि एउटा घर बनाउनेछ र म उहाँको राज्यको सिंहासन सदाको लागि स्थापित गर्नेछु। यो दोस्रो समुएल अध्याय 7:1 रेकर्ड गरिएको थियो। यसैयाले अगमबाणी गरे कि प्रभु आफैले तिमीलाई एउटा चिन्ह दिनुहुनेछ, हेर एउटी कन्या गर्भवती हुनेछिन् र एउटा छोरो जन्माउने छिन् र उसको नाउँ इम्मानुएल राख्नेछिन्, जसको अर्थ परमेश्वर हामीसँग छ। सयौँ वर्षपछि गेब्रियलले मरियमलाई उनको एउटा छोरो हुनेछ र उसको नाम येशु हुनेछ भनी बताइन्। उहाँ महान हुनुहुनेछ र सर्वोच्चको पुत्र कहलाइनेछ। अनि परमप्रभु परमेश्वरले तिनलाई तिनका बुबा दाउदको सिंहासन दिनुहुनेछ र तिनले याकुबको घरानामा सधैँभरि शासन गर्नेछन् र तिनको राज्यको कुनै अन्त हुने छैन। यी भविष्यवाणीहरू पूरा भए जब मसीहको जन्म स्वर्गदूतद्वारा गोठालाहरूलाई घोषणा गरिएको थियो। बप्तिस्मा दिने युहन्नाले गवाही दिए, हेर संसारको पाप लैजानुहुने परमेश्वरको थुमा। उहाँलाई जोनद्वारा जोर्डन नदीमा डुबेको थियो र स्वर्गबाट एउटा आवाज आयो, यो मेरो प्यारो पुत्र हो जससँग म धेरै प्रसन्न छु। उहाँको गृहनगर नासरतको सभाघरमा येशूले अगमवक्ता यसैयाबाट पढ्नुभयो, परमप्रभुको आत्मा ममाथि छ किनकि उहाँले मलाई गरिबहरूलाई सुसमाचार सुनाउन अभिषेक गर्नुभएको छ र उहाँले तिनीहरूलाई आज यो धर्मशास्त्रमा पूरा भएको छ। तिम्रो सुनुवाई। यी कथनहरूलाई पुष्टि गर्न येशूले धेरै बिरामी अन्धा र बहिराहरूलाई सार्वजनिक रूपमा निको पार्नुभयो र मरेकाहरू जसको शरीर कुहिरहेको थियो। मानिसबाट पाप हटाउन पापरहित रगतको बलिदान चाहिन्छ। त्यसकारण ख्रीष्टले परमेश्वरलाई आफ्नो पार्थिव शरीर बलिदानको रूपमा अर्पण गर्नुभयो, जुन रोमी र यहुदीहरूले उहाँलाई क्रुसमा टाँग्न अनुमति दिनुभयो। उसलाई उधारो चिहानमा गाडियो। परमेश्वरले उहाँलाई पुनरुत्थान गरेर उहाँको प्रस्ताव स्वीकार गर्नुभयो, जसले येशू मानिसको शरीरमा पृथ्वीमा आउनुहुने परमेश्वर हुनुहुन्थ्यो भन्ने सबै शङ्का हटाउँछ। यो आवश्यक थियो किनकि मानिसहरूले जान्न आवश्यक थियो कि तिनीहरूले ख्रीष्टमा र उहाँको शक्ति र पापहरू क्षमा गर्ने अधिकारमा भरोसा राख्न सक्छन्। जनताले उहाँको शिक्षा सुनेका थिए तर बुझेका थिएनन्। तिनीहरू आफ्नो परम्पराबाट धेरै फरक थिए। उनको प्रेमको सन्देश थियो निम्न शास्त्रहरूमा देखाइएको छ, लुका 19:10, किनकि मानिसको पुत्र हराएकाहरूलाई खोज्न र बचाउन आएको हो, मत्ती 11:28, हे सबै परिश्रम गर्ने र भारी बोक्नेहरू म कहाँ आओ र म तिमीहरूलाई विश्राम दिनेछु, 2 Petrus 3:9, परमप्रभुले आफ्नो प्रतिज्ञा पूरा गर्न ढिलो गर्नुहुन्न जसरी कोही कोही ढिलो मान्छन्, तर कोही पनि नाश नहोस् तर सबैले पश्चात्तापमा पुगोस् भन्ने चाहना राख्नुभएकोले तपाईँप्रति धैर्यवान हुनुहुन्छ, प्रेरित 4:11-12, यो येशु त्यो ढुङ्गा हुनुहुन्छ जसलाई तपाईँहरूले अस्वीकार गर्नुभयो, निर्माणकर्ताहरू जुन कुनै ढुङ्गा बनेको छ, र त्यहाँ अरू कसैमा मुक्ति छैन किनकि स्वर्गमुनि मानिसहरूमा अर्को कुनै नाम दिइएको छैन जसद्वारा हामीले मुक्ति पाउनुपर्दछ, Ephesians 1:9, उहाँमा ख्रीष्ट हामीले उहाँको रगतद्वारा छुटकारा पाएका छौँ, हाम्रा अपराधहरूको क्षमा उहाँको अनुग्रह 8 धनको अनुसार जुन उहाँले हामीमाथि दिनुभएको छ। सुसमाचार। त्यसकारण छुटकारा ख्रीष्टमा पाइन्छ, त्यसकारण ख्रीष्ट सुसमाचार हुनैपर्छ जसको सार निम्नानुसार छ। सुरुमा वचन येशु ख्रीष्ट अभिषिक्त एक हुनुहुन्थ्यो। वचन देहधारी बन्यो र मानिसहरू माझ बस्यो। ख्रीष्टको कुनै पाप थिएन। क्रुसमा मर्दा पनि येशु पिताको इच्छाप्रति आज्ञाकारी हुनुहुन्थ्यो। परमेश्वरले उहाँलाई चिहानबाट पुनरुत्थान गर्नुभयो र मृत्युलाई जित्नुभयो, मानिसलाई पापको परिणामको रूपमा शैतानको पकडबाट मुक्त गर्नुभयो। ख्रीष्ट जहाँबाट ओर्लनुभयो स्वर्गबाट फर्कनुभयो। उहाँले सिकाउनुभयो कि जो मानिसहरू आफ्नो मृत्युपछि पापबाट शुद्ध भएका थिए र उहाँको मृत्युमा पानीमा डुबाएर पापलाई गाड्छन् र जो उहाँको वचनमा विश्वासी भई हिँडिरहन्छन् तिनीहरू उहाँसँग अनन्तसम्म बाँच्नेछन्। आफ्नो सेवकाईको दौडान येशूले आफ्ना चेलाहरूलाई सोध्नुभयो, तर तिमीहरूको के छ? उसले सोध्यो। म को हुँ भनी सिमोन पत्रुसले जवाफ दिए, तपाईँ ख्रीष्ट हुनुहुन्छ, जीवित परमेश्वरको पुत्र। अनि म तिमीलाई भन्छु, तपाईँ पत्रुस हुनुहुन्छ र यो चट्टानमा म मेरो चर्च उहाँले बोलाइएका मानिसहरू निर्माण गर्नेछु र मृत्युको शक्तिहरू यसको विरुद्धमा विजयी हुने छैनन्। त्यसैले मेरो चर्चको जग व्यक्ति येशू परमेश्वरको पुत्र हुनुहुन्छ, किनभने साँडे र बाख्राको रगतले पापहरू हटाउन असम्भव छ। त्यसकारण जब ख्रीष्ट संसारमा आउनुभयो, उहाँले भन्नुभयो, बलिदान र प्रस्ताव तपाईँले चाहनु भएन, तर तपाईँले मेरो लागि शरीर तयार गर्नुभयो। थोनले भने, म यहाँ छु, म तपाईँको इच्छा पूरा गर्न आएको हुँ। ख्रीष्टले दिनुभएको राम्रोलाई स्थापित गर्नको लागि मोसाद्वारा दिइएको करारलाई उहाँले त्यागेर राख्नुहुन्छ, र त्यसैद्वारा हामी येशू ख्रीष्टको शरीरको बलिदानद्वारा एकपटक र सदाको लागि पवित्र बनाइएका छौँ। तब उहाँले भन्नुभयो, हेर, म तपाईँको इच्छा पूरा गर्न आएको छु। दोस्रोलाई स्थापित गर्नको लागि उहाँले पहिलोलाई हटाउनुहुन्छ, जसद्वारा हामी येशू ख्रीष्टको शरीरको बलिदानद्वारा एकपटक र सदाको लागि पवित्र बनाइनेछौँ। तर जब यो पुजारी ख्रीष्टले पापहरूको लागि सधैँको लागि एक बलिदान चढाउनुभयो, उहाँ परमेश्वरको दाहिने हातमा बस्नुभयो। त्यस समयदेखि उहाँ आफ्ना शत्रुहरूलाई उहाँको पाउदान बनाइदिने प्रतीक्षा गर्नुहुन्छ, किनभने एक बलिदानद्वारा उहाँले पवित्र बनाइएकाहरूलाई सधैँभरि सिद्ध तुल्याउनु भएको छ। यो पापको कारण मृत्युको डङ्क नष्ट गर्न र मानिसलाई उसको पापबाट शुद्ध पार्नको लागि प्रायश्चित बलिदान हो। मेरो मण्डली वास्तविकता बन्न सक्नु अघि मृत्युलाई जित्न आवश्यक थियो र पापको लागि बलिदान दिनुपर्थ्यो। यसको विकृत न्यायको साथ परीक्षणको उपहासपछि रोमीहरूले परमेश्वरको निर्दोष पुत्रलाई क्रुसमा टाँगे। उहाँको विरुद्धमा न्यायिक आरोप नाजरतका येशू यहुदीहरूका राजा क्रुसमा टाँसिएको थियो। कपटी यहुदी धर्मगुरुहरूले उहाँको खिल्ली उडाए र उहाँको क्रुसमा टाँगिएको कुरालाई ठूलो आनन्दका साथ हेरे, तर उहाँको मृत्यु हुनुभन्दा ठिक तीन घण्टा अघि यरुसलेममा अन्धकार छायो भनी चाँडै नै त्यो रोकियो। युहन्नाले हामीलाई युहन्ना 19:30 बताउँछन् कि उहाँ मर्नु अघि येशूले भन्नुभयो, यो समाप्त भयो। उहाँले मानव जातिको उद्धारको लागि आफ्नो मिसन पूरा गर्नुभयो। उहाँको प्रायश्चित बलिदानद्वारा मानिसको लागि परमेश्वरसँग मेलमिलापको बाटो खुला थियो। यो ख्रीष्टमा हाम्रो मेलमिलाप हो, येशूले जवाफ दिनुभयो, म नै बाटो र सत्य र जीवन हुँ। म मार्फत बाहेक कोही पनि पिता कहाँ आउँदैन। पेन्टेकोस्टको दिनमा ख्रीष्ट स्वर्गमा फर्किनुभएको 10 दिनपछि उहाँको आत्मा सबै मानिसहरूमा खन्याइयो। त्यसपछि पत्रुस र अन्य प्रेरितहरूले भेला भएकाहरूलाई घोषणा गरे कि पापहरूको क्षमा अब उपलब्ध छ, किनकि ख्रीष्ट क्रुसमा टाँगिनुभएको थियो, परमेश्वरद्वारा पुनरुत्थान हुनुभएको थियो र मृत्युलाई जितेर पितासँग फर्किनुभयो। सैतानले मानिसमाथि कब्जा गरेको थियो। लगभग 3000ले यो सन्देश सुने, हामीले के गर्ने भनेर पश्चाताप गरे र ख्रीष्टको मृत्युमा डुबे। त्यसपछि परमेश्वरले तिनीहरूलाई ख्रीष्टको मण्डलीमा थप्नुभयो, जसलाई ख्रीष्टको शरीर पनि भनिन्छ। पावलले नोब यहुदीहरूलाई क्षमाको यो सन्देश सुनाए। उनले भने कि मैले पनि प्राप्त गरेको पहिलो महत्त्वको रूपमा मैले तपाईँलाई दिएँ कि ख्रीष्ट धर्मशास्त्र अनुसार हाम्रा पापहरूको लागि मर्नुभयो, कि उहाँ गाडिनुभयो, कि उहाँ तेस्रो दिनमा बौरी उठ्नुभयो। धर्मशास्त्रसँग के तपाईँलाई थाहा छैन कि हामी सबै जो ख्रीष्ट येशूमा बप्तिस्मा लिएका छौँ उहाँको मृत्युमा बप्तिस्मा डुब्यौं? यसकारण हामी उहाँसँगै मृत्युको बप्तिस्माद्वारा गाडियौं, ताकि जसरी ख्रीष्ट पिताको महिमाद्वारा मरेकाहरूबाट जीवित हुनुभयो, हामी पनि जीवनको नयाँपनमा हिँड्न सकौं। किनकि यदि हामी उहाँको जस्तै मृत्युमा उहाँसँग एकताबद्ध भएका छौँ भने उहाँको जस्तै पुनरुत्थानमा हामी उहाँसँग एकताबद्ध हुनेछौँ। सारांश: परमेश्वरको थुमा संसारको पाप उठाउने बलिदान थियो। ख्रीष्टको मिसन मानिसबाट पाप हटाउनु थियो। येशू पाप नगरी मानिसहरू माझ बस्नुभयो। परमेश्वरले येशूलाई पाप बनाउनुभयो। ख्रीष्ट मानिसका पापहरू उहाँमाथि राखेर मर्नुभयो। ख्रीष्टले विश्वास र आज्ञाकारिता मार्फत पापहरू हटाउनुहुन्छ। जब मानिस पापको लागि मर्छ, ख्रीष्टको मृत्युमा तिनीहरूका पापहरूसँग गाडिन्छ। विगतका पापहरूबाट मुक्त परमेश्वरद्वारा नयाँ सृष्टि उठाइन्छ र परमेश्वरद्वारा ख्रीष्टको आत्मिक शरीर उहाँको चर्चमा राखिन्छ। ख्रीष्टको मण्डली कसै कसैले सोचे जस्तो भवन वा संस्था होइन। यो मानिसहरूलाई पापबाट धार्मिकतामा बोलाइन्छ। ख्रीष्टको शरीरमा दिनहुँ परमेश्वरको आराधना र महिमा गरेर जीवित बलिदानहरू बनाइन्छ। तिनीहरू गाउन, प्रार्थना गरेर, अनुशासन दिएर, दिन र सुसमाचार प्रचार गरेर र प्रभुको बोझ भनेर चिनिने पापहरूको क्षमाको लागि एकमात्र प्रायश्चित बलिदानको रूपमा आफूलाई अर्पण गर्ने ख्रीष्टलाई सम्झेर एक अर्कालाई विश्वासी हुन प्रोत्साहित गर्न एकसाथ भेला हुन्छन्। हरेक दिन हामी धेरै निर्णयहरू गर्छौँ, जसमध्ये धेरै जसो हामीले के खाने वा लगाउने र हामी कहाँ जाने जस्ता दिनचर्या हो। कहिलेकाहीँ मानिसको छनौटले अप्रत्याशित आनन्द र खुसीको परिणाम दिन्छ भने अरूले निराशा र मन दुखाइ ल्याउँछन्। अक्सर हामीलाई धर्म सम्भावित स्थानान्तरण भएको जागिर वा जीवन मृत्यु मामिलाहरू समावेश हुन सक्ने सम्पूर्ण पारिवारिक सम्बन्धहरूलाई असर गर्ने प्रमुख छनौटहरू गर्न आह्वान गरिन्छ। सायद हामी सबैले केही नराम्रो निर्णय गरेका र केही राम्रा निर्णय गर्ने व्यक्तिहरूलाई चिनेका छौँ। हाम्रो छनौटको कुनै न कुनै प्रकारको नतिजा राम्रो वा नराम्रो भए तापनि निर्णय र परिणामहरूको बाइबलमा निम्न केही उदाहरणहरू छन्। आदम र हवाले निषेधित फल खाए, तिमीहरूको कार्यले मृत्यु र पीडा ल्यायो, र त्यसपछि इडेनबाट प्रतिबन्धित। कैनले अस्वीकार्य बलिदान चढाए, उसको अस्वीकार्य प्रस्तावको लागि परमेश्वरले उसलाई हप्काउनुभयो। कैनले आफ्नो भाइलाई मारेर एक चिन्हित भटका भए। नुहले जहाज बनाए, आफ्नो धार्मिक जीवन र आज्ञाकारिताद्वारा उहाँले आफ्नो परिवार र मानिस जातिलाई बचाउनुभयो। अब्राहमले आफ्नो छोराको बलिदान दिए। यसरी आफ्नो धार्मिक जीवन र आज्ञाकारिताद्वारा उहाँले धेरै आशिष र प्रतिज्ञाहरू प्राप्त गर्नुभयो। मूसाले प्रसिद्धि र भाग्यभन्दा परमेश्वरलाई रोजे, उहाँ एक महान राष्ट्रको नेता हुनुभयो। मरियमले परमेश्वरद्वारा प्रयोग गर्न चाहन्थिन्, यसरी मसीहकी आमा बनिन्। पैसाको लोभमा यहुदाले येशूलाई धोका दियो, उनले आत्महत्या गरे। पावलले पश्चाताप गरे, आज्ञा पालन गरे र बप्तिस्मा लिए। उहाँ अन्य जातिहरूका लागि प्रेरित हुनुभयो। प्रत्येक दिन हामीले परमेश्वरको ज्ञानमा हाम्रो वृद्धि र उहाँलाई खुसी पार्न हामी कसरी उहाँका आज्ञाहरू पालन गर्न सक्छौँ भन्ने हाम्रो समझमा समावेश गर्ने छनौटहरूको सामना गर्छौँ। निम्नलाई विचार गर्नुहोस्। के हामी आफ्नो व्यापार, पारिवारिक र आध्यात्मिक जीवनमा इमानदार हुनेछौँ? के हामी आफ्नो पति, पत्नी र छोराछोरीप्रति वफादार हुनेछौँ? के हामीले हाम्रो दिमाग, आँखा र जिब्रोलाई नियन्त्रण गर्नेछौँ? के हामी सबै कुरामा परमेश्वरलाई धन्यवाद दिनेछौँ? के हामी आफैलाई नम्र र परमेश्वरको आज्ञा पालन गर्नेछौँ ताकि हामी उहाँसँग मेलमिलाप गर्न सकौँ? पश्चात्तापको प्रचार गर्ने उही येशूले पनि प्रचार गर्नुभयो। जो कोही बाँच्दछ र ममा विश्वास गर्छ त्यो कहिल्यै मर्ने छैन। के तपाईँ यो विश्वास गर्नुहुन्छ? परमेश्वरको राज्य नजिकै छ। पश्चात्ताप गर्नुहोस् र सुसमाचारमा विश्वास गर्नुहोस्। तब येशूले कराउनुभयो, जब मानिसले मलाई विश्वास गर्छ, उसले मलाई मात्र होइन तर मलाई पठाउनुहुनेमा विश्वास गर्छ। जब उहाँले मलाई हेर्नुहुन्छ, उहाँले मलाई पठाउनुहुनेलाई देख्नुहुन्छ। म ज्योति बनेर संसारमा आएको हुँ ताकि ममाथि विश्वास गर्ने कोही पनि पापमा रहोस्। जहाँसम्म जसले मेरो वचन सुन्छ तर पालन गर्दैन, म उसलाई न्याय गर्दिन। किनकि म संसारको न्याय गर्न आएको होइन तर यसलाई बचाउन आएको हुँ। मलाई इन्कार गर्ने र मेरा वचनहरू स्वीकार नगर्नेको लागि न्यायकर्ता छ। मैले बोलेको त्यही वचनले उसलाई अन्तिम दिनमा दोषी ठहराउनेछ। किनकि मैले आफ्नै इच्छाले बोलेको होइन तर मलाई पठाउनुहुने पिताले मलाई के भन्नु र कसरी भन्ने आज्ञा दिनुभयो। मलाई थाहा छ उहाँको आज्ञाले अनन्त जीवनतर्फ डोर्याउँछ। त्यसैले म जे बोल्छु बाबाले भन्नुभएको कुरा मात्र हो। येशूले भन्नुभयो, यदि कसैले मलाई प्रेम गर्छ भने उसले मेरो शिक्षा पालन गर्नेछ। मेरो बुबाले उहाँलाई प्रेम गर्नुहुनेछ र हामी उहाँ कहाँ आउनेछौँ र उहाँसँग हाम्रो घर बनाउनेछौँ। जसले मलाई प्रेम गर्दैन उसले मेरो शिक्षा मान्ने छैन। तिमीले सुनेका यी शब्दहरू मेरो आफ्नै होइनन्, तिमीहरू मलाई पठाउनुहुने पिताका हुन्। यो परमेश्वरको लागि प्रेम हो, उहाँका आज्ञाहरू पालन गर्न। र उहाँका आज्ञाहरू बोझिला छैनन्। उहाँको आज्ञा पालन गरेर हामी आफ्नो प्रेम देखाउँछौं। म तिमीहरूलाई एउटा नयाँ आज्ञा दिन्छु, एक अर्कालाई प्रेम गर। जसरी मैले तिमीहरूलाई प्रेम गरेको छु, तिमीहरूले पनि एक अर्कालाई प्रेम गर्नुपर्छ। किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कि उहाँले आफ्नो एकमात्र पुत्र दिनुभयो कि जसले आफ्नो जीवन येशूलाई सुम्पन्छ त्यो नाश नहोस् तर उसले अनन्त जीवन पाओस्। तब येशू तिनीहरू कहाँ आउनुभयो र भन्नुभयो, स्वर्ग र पृथ्वीमा सबै अधिकार मलाई दिइएको छ, त्यसकारण जानुहोस् र सबै राष्ट्रहरूलाई चेला बनाउनुहोस्, तिनीहरूलाई पिता र पुत्र र पवित्र आत्माको नाउँमा बप्तिस्मा दिनुहोस् र तिनीहरूलाई मैले तिमीहरूलाई आज्ञा गरेको सबै कुरा पालन गर्न सिकाउनुहोस्। अनि पक्कै पनि म युगको अन्त्यसम्म सबै तिम्रो साथमा छु। हामीलाई परमेश्वरको प्रतिरूपमा सृष्टि गरिएको हो, छनौट गर्ने क्षमता दिइएको छ र काम गर्न भनिएको छ। हामीले भविष्यवाणीहरू र तिनीहरूको पूर्ति पनि देखेका छौँ। हामीले देखेका छौँ कि कसरी परमेश्वरले मानिसलाई उहाँसँग मेलमिलाप गराउनको लागि एउटा बाटो, विधि र योजना दिनुभयो। येशूले पश्चात्तापको प्रचार गर्नुभयो, पाप र सबै अभक्तिबाट फर्केर। उहाँले हामीलाई प्रेम, भलाइ र धार्मिकता सिकाउनुभयो। उहाँले यो पनि प्रचार गर्नुभयो कि उहाँ मसीह ख्रीष्ट हुनुहुन्थ्यो, जो पृथ्वीमा हाम्रा पापहरूको लागि सिद्ध बलिदानको रूपमा आउनुभयो र उहाँका आज्ञाहरूको पालनाले उहाँमा हाम्रो विश्वास प्रमाणित गर्दछ। उहाँका शिक्षाहरू अख्तियारका साथ थिए र रब्बीहरूले देखेका वा सिकाएका सबैभन्दा फरक थिए। उहाँका शिक्षाहरूले सम्भी मानिस र परमेश्वरप्रतिको मनोवृत्तिमा परिवर्तन चाहिन्छ। उहाँको सन्देश आफूलाई भन्दा भगवान्को प्रेम, जीवनशैली परिवर्तनको थियो। यो परमेश्वरको लागि प्रेम हो, उहाँका आज्ञाहरू पालन गर्न। प्रेममा त्यो प्रेमको वस्तु, हाम्रो भगवान्लाई खुसी पार्ने इच्छा समावेश छ। र यो प्रेम हो, हामी उहाँका आज्ञाहरू पालन गर्दै हिँड्छौँ। तपाईँले सुरुदेखि नै सुन्नुभएको छ, उहाँको आज्ञा हो कि तपाईँ प्रेममा हिँड्नुहोस्। येशूले प्रेमको सन्देश, उहाँलाई परमेश्वरको रूपमा विश्वास, संसार र यसका पापी मार्गहरूबाट टाढा जीवनशैलीमा परिवर्तन र उहाँका आज्ञाहरूको पालना गर्न प्रचार गर्नुभयो, ताकि मानिस परमेश्वर पिता, ख्रीष्टपुत्र र पवित्र आत्मासँग मेलमिलाप गर्न सकोस्। अब प्रेमको कारण आज्ञाकारिता भनेको केही गर्नु होइन, किनकि तपाईँ यसमा सहमत हुनुहुन्छ वा यो उत्तम विकल्प हो भनेर सोच्नु पनि हो। जबरजस्ती वा आर्थिक प्रतिबन्धको धम्कीद्वारा आज्ञाकारितालाई जबरजस्ती गर्न सकिँदैन। यो अव्यावहारिक, अतार्किक वा अनावश्यक जस्तो देखिने बेलामा पनि मनपर्ने, अनुरोध गरिएको वा आदेश गरिएको कार्य गर्दैछ। आज्ञाकारी प्रेम भनेको स्वैच्छिक कार्य हो, किनभने तपाईँले प्रेम गर्नेले यो गर्न चाहनुहुन्छ र तपाईँ उहाँलाई खुसी पार्न चाहनुहुन्छ। यस प्रकारको आज्ञाकारिताका धेरै उदाहरणहरू अघिल्लो पाठहरूमा देखिएका छन्। नूहले सही स्पेसिफिकेसनहरूको लागि जहाज बनाउन वर्षौँ बिताए। जलप्रलय र सुक्खा भूमिमा फर्केपछि नूहले एउटा वेदी बनाए र परमेश्वरलाई बलिदान चढाए, प्रेमको कारण उपासनाको कार्य। अब्राहमले आफ्नो परिवारका सबै पुरुषहरूको खतना गरे, जुन कुरा मानव स्तर र कारणले पूर्णतया अव्यावहारिक थियो, तर परमेश्वरले चाहनुभएकोले उहाँले त्यसो गर्नुभयो। अब्राहमले आफ्नो प्रतिज्ञाको एकमात्र छोरालाई पहाडमा लगे र परमेश्वरलाई बलिदानको रूपमा चढाउनको लागि एउटा वेदी बनाए। मानिसको मापदण्ड अनुसार यो हत्या हो र कुनै पनि सामान्य मानिसले यस्तो काम गर्दैन, तर अब्राहमले परमेश्वरमा आफ्नो पूर्ण भरोसाको कारण गरे। डराएको इजरायलीहरू फिरौन र तिनको सेनासँगै लाल समुद्रमा पुगे। कुन तर्कले इजरायलीहरूलाई पार गर्न अनुमति दिने समुद्र टुट्ने आशा कसैले गर्न सक्छ? तर मोसाले आफ्नो आस्था, विश्वास र आस्था राखेर आफूले माया गर्नुहुने ईश्वरमा भरोसा राखेर आज्ञा पालन गरे र समुद्र पार गर्नको लागि खोलियो। अन्तमा येशूले 3 वर्ष सिकाउन र उहाँका चमत्कारहरूद्वारा उहाँ परमेश्वरको पुत्र हुनुहुन्छ भनी स्थापित गरिसकेपछि यरुसलेमतिर आफ्नो अनुहार राख्नुभयो। यहुदीहरूले रोमी अधिकारीहरूको सहयोगमा उहाँलाई मार्न लागेको थाहा भए तापनि उहाँ त्यहाँ जान कटिबद्ध हुनुहुन्थ्यो, तर उहाँ स्वेच्छाले आफ्नो जीवन दिनुभयो, किनभने उहाँले स्वर्ग छोड्नुभएको थियो। उहाँको प्रार्थनाले उहाँको पूर्ण आज्ञाकारितालाई क्रुसमा हातमा लिएर मृत्युलाई देखाउँछ। उहाँ दोस्रो पटक गएर प्रार्थना गर्नुभयो, मेरा पिता, यदि यो कचौरा मैले नपिएसम्म यो कचौरा हटाउन सम्भव छैन भने हुन सक्छ, तिम्रो इच्छा पूरा हुनेछ। त्यसकारण जब मेलमिलापको लागि परमेश्वरको आवश्यकताहरूको आज्ञाकारिताको कुरा आउँछ, हामीले उहाँलाई प्रेम गरेकोले आज्ञाकारी हुनै पर्छ। हामीले यो जतिसुकै अव्यवहारिक ठाने पनि, येशूले जस्तै हाम्रो चाहना पनि तपाईँको इच्छा पूरा होस् हुनुपर्छ।